بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وأنكحوا الأيام منكم والصالحين من عبادكم وإمائكم إن يكونوا فقراء يغنهم الله من فضله والله واسع عليم. وليستعفف الذين لا يجدون نكاحا حتى يغنيهم الله من فضله والذين يبتغون الكتاب مما ملكت أيمانكم فكاتبوهم إن علمتم فيهم خيرا وآتوهم مما لله الذي آتاكم ولا تكرهوا فتياتكم على البغاء إن أردنا تحسنا لتبتغوا عرض الحياة الدنيا ومن يكرهن فإن الله من بعد إكراههن غفور رحيم. ولقد أنزلنا إليكم آيات مبينات ومثلا من الذين خلوا من قبلكم وموعظة للمتقين.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وأنكحوا الأيام منكم والصالحين من عبادكم وإمائكم إن يكونوا فقراء يغنهم الله من فضله والله واسع عليم. اس کی اہمیت اللہ تعالیٰ نے بتائی کہ یہ جو اندر کی پاکیزگی ہے اس کی بہت اہمیت ہے. بلکہ شریعت کی باتوں سے معلوم ہوتا ہے دایات سے کہ ظاہر کی پاکیزگی سے زیادہ اندر کی پاکیزگی کو اہمیت دی گئی ہے, اور اندر ہی کے حالات کے لحاظ سے آدمی کا انجام ہوگا. ظاہر کے کا انجام ظاہر کے لحاظ سے زیادہ باطن کے حالات کے لحاظ سے انجام ہوگا. یہ دیکھا جائے گا کہ آدمی نے کون سا عمل کس نیت سے کیا ہے, کیسا کیا ہے یہ نہیں بلکہ کس نیت سے کیا ہے, اور اسی لحاظ سے اس کو مانا جائے گا. تو معاشرے کو پاکیزہ رکھنے کی تاکید کی گئی ہے کہ اس کو اندرونی لحاظ سے پاکیزہ ہونا چاہیے, بلکہ اندرونی لحاظ پاکیزہ ہونا زیادہ مناسب ہے. تو اس کے لیے انتظامات کی بھی ضرورت ہے اور اس کے لیے اہتمام کی ضرورت ہے. اہتمام بھی کیا جائے اور اس کا انتظام بھی کیا جائے. تو اس کا انتظام یہ ہے کہ بالغ ہونے کے بعد جد اجدد شادی ہونی چاہیے. یہ احکام ہے کہ شادی میں جلدی کرنی چاہیے. انسان جب بالغ ہوا اور اس میں وہ کیفیت جب پیدا ہو گئی جنسی تقاضے کی, تو اب دیر نہیں لگانا چاہیے. اگر دیر لگائی جائے گی تو اس کو خطرات ہیں کہ وہ غلط کام یا ناجائز کام میں مبتلا ہو جائے. حالات کا دباؤ ہوتا ہے, ہاں, اور حالات ہی کے دباؤ سے عام طور پر آدمی کے رجحانات بنتے ہیں. جیسا ماحول ہوتا ہے اس ماحول کی لحاظ سے آدمی کی تشکیل ہوتی. کسی شخص کو بھی اگر آپ دیکھنے جائیں کہ اس میں یہ عادتیں اور اس کے یہ طریقے کہاں سے آئے, تو آپ اس کے ماحول کا ماحول معلوم کیجیے. معلوم ہو کہ جو قالب ہے جس میں وہ ڈھلا ہے وہ اس نے اس کو اس حال میں کر دیا ہے. حتیٰ علی شریف میں آتا ہے کل بولی مرزا الفطرہ پوا ہو یونسرا نہیں ہو یا مجسا نہیں ہو یا ہودا نہیں. یہ آدمی تو اپنے صحیح فطرت سے پیدا ہوتا ہے, اور اللہ تعالیٰ نے انسان کی فطرت بہترین بنائی ہے. لیکن بہترین بنانے کا مطلب یہ نہیں کہ بہت نیک بنا دی ہے, نہیں, نیک بننے کی صلاحیت اس میں رکھ دی ہے بہت زیادہ, نیک بننے کی اور برائی اختیار کرنے کی اس میں صلاحیت ہے. اس لیے کہ مٹی سے بنا ہے, گھٹیا پن ہے مٹی میں, तो बुराई की तरफ तो उसका मैदान होगा, इसलिए कि वो मिट्टी से बना है, लेकिन उसके साथ साथ अल्लाह ने जो उसमें सलाहियतें रखी हैं, इंसानी सलाहियतें, वो ऐसी हैं कि वो अपने को उससे बहुत ऊंचा कर सकता है, अपने निकाल सकता है और अपने को साफ सुथरा रख सकता है। तो उसके लिए भी इंतजाम शरीयत ने किए हैं। जैसे कि आपने पढ़ा गुज़श्ता आयात में आया कि कोई किसी के कमरे में और किसी के घर में यूं न घुस जाए, बल्कि पहले इत्तला करे, मालूम करे, इजाज़त ले, फिर जाए। देखिए आदमी अपने बंद कमरे में, अपने बंद घर में बेतकल्लुफ है, बेतकल्लुफी के साथ रह रहा है। अब आप उसको बेतकल्लुफी देखना से घुस गए, आप वो नहीं चाहता कि वो उसको बेतकल्लुफ देखा जाए। तो इसकी ताकीद आई, और इसकी ताकीद आई कि शादी जल्दी कर देनी चाहिए, जैसे ही शादी के लायक हो शादी कर देनी चाहिए। क्यों? फितने से बचने के लिए। ले अगर उसकी शादी नहीं की गई, जो अंदर तकाला है वो उसको बुरे दुख पर ले जाएगा और बुरी चीज़ों की तरफ उसको मायल करेगा। अब उसके लिए इम्तहान है, वो एक बेगैर जरूरी इम्तहान पड़ गया। इसीलिए इसका भी हुक्म आया कि जब बेवा हो जाए औरत तो उस जल्दी उसकी दूसरी शादी कर देनी चाहिए। बेवा उसका रहना, मुसलसल बेवा रहना उसके लिए नुकसानदेह हो सकता है। तो उससे पहले आपने देखा कि एक तो फाहिशा को, फौश बात को, फौश काम को उसकी कितनी ज़्यादा मजम्मत की गई है, हत्ता कि जो आखिरी सज़ा हो सकती है वह उसके लिए रखी गई। फिर तो उसके बाद ये एक वाक़े पर उसकी तस्दीक दी गई, जो वाक़ा पेश आया था, और उसमें भी ये बात कही गई कि चर्चा करना जो है ये भी मुज़िर होता है, चर्चा करना मुज़िर होता है। किसी का आया आप क्यों बयान करते हैं, आपको उसके ऐप से क्या मतलब है, क्या लेना देना है आपको, शादी से ही बचा सवाल है भाई। दूसरे का ऐप आप क्यों देख रहे हैं, आपको तो असल अपने ऐप देखने चाहिए, आपको वास्ता पड़ेगा अपने ऐप से, दूसरे के ऐप से नहीं। जाता साथ साथ तुमसे ये नहीं पूछा जाएगा फला आदमी ऐसा क्यों कर रहा था, फला आदमी ने गुनाह क्यों किया, या ऐसे नहीं पूछा पूछा कि तुमने फला गुनाह क्यों किया। मामला आदमी को अपना दरपेश होगा, दूसरे के मुताबिक उससे नहीं पूछा जाएगा कि दूसरा ऐसा क्यों कर रहा था, आप क्यों चक्कर में पड़े हुए हैं कि दूसरे में ये ऐप है, वो ऐप है, फिर उसका आप तस्करा कर रहे हैं दोस्तों में और साथियों में, और उस पर तबसरे हो रहे हैं। तो ये साफ साफ आता है, ये गीबत है। आदमी वाकई अगर ऐब है तो उस ऐब का तस्करा करना गीबत है, और अगर ऐब नहीं है और आप उसको उस पर ऐब लगा रहे हैं तो इसको तोहमत कहते हैं। तोहमत और गीबत में फ़र्क है, गीबत वाकई उसमें ऐब है और आप उस ऐब का तस्करा कर रहे हैं तो ये गीबत हुई। और अगर ऐब नहीं है और आप उसको ऊपर ऐब लगा रहे हैं तो ये तोहमत है। तो तोहमत को मुताबिक आपने देख लिया कि तोहमत लगाने पर या तोहमत का तस्करा करने पर अगर चार गवाह आदमी आइनी गवाह नहीं पेश कर सकता तो जिनसे तोहमत लगाई है एक हो या दो हो या तीन हो उनको 80 कोड़े लगाए जाएंगे, 80 कोड़े की सजा दी जाएगी। दूसरे के ऐब में आप दखल क्यों दिया, आप कौन होते हैं, उसका ऐब है वो जाने, अल्लाह ताला उसका मामला अल्लाह ताला से है, वो उसको हिसाब उसको देना है, आपको हिसाब उसके ऐब का नहीं देना, तो आप कौन होते हैं। हाँ उसमें इजाज़त है उस साहब इसके यानी इसकी ममानत आई है, रमजान वो आया है कि लाबुल्लाजहरबूलिम ऐब किसी के ऐब का तस्करा उस वक्त कर सकता है आदमी जब किसी ऐसे से कहना हो कि जो उसको जाहिर कर सकता हो, उसकी इसलाह कर सकता हो, हाकिम से कह सकता है, उसका जो जिम्मेदार है, उसका जो बड़ा है, जो उसकी इसलाह कर सकता है उससे कह सकता है, यानी किसी मकसद से कह सकता है। लेकिन महज तस्करा ये तो गीबत कहलाएगी, और गीबत की सज़ा बड़ी सख्त रखी गई है। गीबत की सज़ा ये है कि अगर किसी का आए बयान हम कर रहे हैं तो غیبت میں اس کی تو ہماری نیکیاں اس کو دے دی جائیں گی. اور اگر ہمارے پاس نیکیاں نہیں ہیں قیامت میں کیا ہوگا کہ جس کی اس کی غیبت کی ہوگی اس کو نیکیاں دے دی جائیں گی کہ منتقل کر دی جائیں گی. جو اچھا کام کیا ہے, نماز پڑھی ہے, تلاوت کی ہے اور جو ذکر کیا ہے اس کا جو ثواب ملنے والا تھا وہ ثواب ان کا ادھر منتقل کر دیا جائے گا. اور یہاں تک آتا ہے کہ اگر اس کے پاس نیکیاں نہیں رہ گئیں, ساری نیکیاں اس کی چلی گئیں تو اس کے عیب اس کی طرف منتقل کیے جائیں گے. یعنی گناہ نہیں کیا, گناہ اس کی طرف منتقل ہو جائے گا. اس لیے کہ اس نے اس کی غیبت کی تھی تو اس کا عیب ان کو لگا دیا جائے گا. تو غیبت کی اتنی سخت ممانعت ہے. تو وہ کیا ہے کہ آدمی بے مقصد بات کہہ رہا ہے. تو تاکہ معاشرہ صحیح معاشرہ ہو, یہ نہیں کہ ایک دوسرے کی برائی بیان کر رہے ہیں, ایک دوسرے کا عیب بیان کر رہے ہیں. اس سے یہ ہوتا ہے کہ سب متہم ہو جاتے ہیں. کسی پر اگر الزام لگایا گیا, کسی کے متعلق کوئی بری بات کہہ دی گئی تو سننے والا سوچتا ہے کہ بھائی چند فیصدی تو صحیح ہو گئی. یعنی جب کہا گیا ہے, کوئی کہہ رہا ہے تو کہتے ہیں کوئی کچھ دال میں کالا ہے, ضرور اس میں عیب ہوگا یا امکان ہے اس کا عیب ہونے کا. تو اب وہ متہم ہو گیا, اس داغدار ہو گیا, بے وجہ داغدار ہو گیا. آپ نے اس کو داغدار کیوں بنایا؟ آپ کو کیا حق پہنچتا ہے اس کے عیب کو بیان کرنے کا؟ تو ہمارے یہ ایک معاشرے کو ہم صاف ستھرا اور پاکیزہ معاشرہ بنائیں, اور اس میں ایک دوسرے کا تعاون کرنا پڑے گا کہ ایک دوسرے کے عیب چینی نہیں کرنا چاہیے, عیب جوئی نہیں کرنا چاہیے. اور عیب اگر اپنے عیب کی زیادہ فکر کرنی چاہیے کہ ہم میں کیا عیب ہے اور کیوں ہے, کیسے ہم اس کو ظاہر کریں. اور خاص طور پر یہ جنسی معاملات میں, اور اس میں لوگوں سے عام طور پر غلطی ہوتی ہے, ذرا میں الزام لگا دیتے ہیں. تو اس اللہ تعالیٰ نے اس واقعے کو باقاعدہ مثال کے طور پر پیش کیا کہ مسلمانوں سے, اچھے نیک مسلمانوں سے بھی غلطی ہو گئی تھی. صحابہ کرام کے کئی آدمی جو اچھے نیک تھے وہ بھی اس چرچے میں شریک ہو گئے. ہو سکتا ہے ایسا کہیں ممکن ہو گیا. تو اللہ تعالیٰ سختی سے کہہ رہا ہے کہ تم نے کیوں نہیں سوچا کہ تم سے یہ عیب ہو سکتا ہے, تم سے یہ گناہ ہو سکتا ہے؟ اگر تم سے نہیں ہو سکتا تو ان سے کیسے ہو سکتا ہے؟ وہ تم سے زیادہ پاکشاہ, زیادہ نیک, زیادہ اونچے درجے کی ہیں, تو ان سے کیسے ہوگا؟ یا تم سے نہیں ہو سکتا. اور ایک صحابی نے اپنی اہلیہ سے پوچھا, کہا کہ یہ بتاؤ کہ کیا تم سوچتی ہو کہ تم سے یہ گناہ ہو سکتا ہے؟ اگر نہیں تو پھر کیسے ان کے متعلق چھپا کیا جائے گا کہ ان سے ہوا ہوگا؟ تو اصل میں ماحول کو پاکیزہ بنانا, تو اس کے لیے دو تین باتیں بتائی گئیں. ایک تو عیب جوئی نہیں کرنی چاہیے, دوسرے کا عیب کا تذکرہ نہیں کرنا چاہیے اور اس کو موضوع نہ بنانا چاہیے. دوسرے یہ کہ کیونکہ جنسی معاملہ زیادہ سخت ہوتا ہے اور زیادہ پرکشش ہوتا ہے اور گناہ میں مبتلا کر سکتا ہے آسانی کے ساتھ, تو اس میں خاص طور پر تحفظ کی شکلیں اختیار کرنی چاہیے. ایک شکل تو یہ ہے کہ کسی کے تخلیے میں آپ اچانک نہ جائیں. گھر کے اندر ہے, کمرہ بند ہے, گھر بند ہے, آرام کا وقت ہے, نہیں جائیں. ایک دوسری جگہ قرآن مجید میں بیان کیا گیا ہے کہ تین اوقات ہیں, اس میں آپ کو کسی سے ملنے اس طرح نہیں جانا چاہیے. ایک تو عشاء کے بعد جو آدمی سونے کے لیے رکھتا ہے, دوسرے ظہر کے بعد جو کھانا کھا کر آرام کرتا ہے, اور تیسرے اسی طرح تیسرے. تو باقی اوقات میں لوگ جا سکتے ہیں, لیکن وہ لوگ کے جو جاتے آتے رہتے ہیں. ورنہ آدمی تخلیہ کی حالت میں جب وہ مثلا سونے جا رہا ہے تو لباس ہلکا کر دیتا ہے, معمولی لباس, ہلکا لباس پہن لیتا ہے, چھوٹا لباس پہن لیتا ہے آرام کرنے کے لیے. اب وہ نہیں چاہتا کہ اس کو اس حالت میں دیکھا ہے کوئی, تو اس لیے خاص طور پر منع آیا ہے کہ تین اوقات میں آدمی نہ جائے. اور یوں بھی یہ ہے کہ کسی سے ملنے جائے تو پہلے کھٹکھٹائے دروازہ, سلام کرے, تین مرتبہ سلام کرے. اگر وہ زیادہ دیر تک جائے اندر, زیادہ نہ उसमें चुसना उन जगहों का है जो रहने की जगह नहीं है, शरीफ कामों की जगह है, वहाँ अगर आपके आपकी कोई जरूरत है तो आप जा सकते हैं वहाँ, वो वहाँ उसमें जाना ममनू नहीं है। लेकिन सुकूनत वाली जगहों पर आप बगैर पूछे बगैर इजाजत लिए अंदर न जाएं। और तीसरी बात ये बताई गई कि बेवा हो जाने के बाद बेवाओं का निकाह जल्दी कर देना चाहिए। कुरान के खुद आया हुआ मिनकुम व सालिहीन मिन इबादिकुम व इमाइकुम, और निकाह कर दो बेवाओं का जिनमें बेवा हो जाए और अपने नेक साले लोगों का निकाह कर दो और बानियों का निकाह कर दो। यकूनु फुकरा युग्निहुमुल्लाहु मिन फज़लिही, अगर वो गरीब हैं और शादी नहीं कर सकते तो भी उनको कोशिश करनी चाहिए, अल्लाह ताला उनको गनी बना देगा, अल्लाह ताला रिज़्क़ देता है। लेकिन जल्द अज जल्द ऐसा करें, लेकिन वल्लाहु वासिउन अलीम, अल्लाह ताला बहुत वसी कुदरत रखता है और बहुत जानने वाला है क्या मुनासिब है क्या मुनासिब नहीं है कौन किस हाल में है। वलीफ़ी और वो लोग के जो उनके पास ऐसा ऐसे वसाइल नहीं है कि निकाह कर सकें तो वो अपने को कम से कम ये अपने को पाकिदा रखने की पूरी कोशिश करें, कोई बात ऐसी न हो कि जो गंदी हो। और इंतज़ार करें जब अल्लाह उनको गनी कर दे यानी इस लायक बना दे कि वो निकाह कर सकते हैं, अल्लाह ताला का फ़ज़ल हो तब वो निकाह करें। वल्लज़ीना यब्तगूनल किताब मिम्मा मलकत अयमानुकुम फकातिबूहुम, गुलामों का मामला ये है कि गुलाम जो हैं वो फ़ख्र फाके में होते हैं, उनको गुर्बत होती है, तो वो गुलामी से अगर निकलना चाहें आज़ाद होना चाहें तो अगर वो मुकातबत कर सकते हैं यानी इतनी रकम देकर आज़ादी हासिल करने के लिए रकम जो मुकर्रर है वो देकर अपने को आज़ाद करा सकते हैं। अगर वो लोग ऐसा करना चाहें तो उनकी मदद की जाए और उनको आज़ादी हासिल करने का मौका दिया जाए। इन अलम तुम फी मुखैरा, अगर तुम उनमें भलाई देखो यानी उनके आज़ाद होने से भलाई हो, उसे कोई नुकसान न हो। इसलिए गुलाम तो दोनों तरह के थे, वो गुलाम जो गैर मुस्लिम थे और वो गुलाम जो कि मुसलमान हो गए थे, तो दोनों में फ़र्क है रखा गया है। लेकिन गुलामों का मामला ये था, गुलाम चूँकि बाहर के लोग थे और दूसरी सोसाइटी से आए थे, दूसरे मजहब के थे या दूसरे माहौल के थे और उनके उनकी उनके हालात मुख्तलिफ हैं। अगर उनके आज़ाद होने से ममलिकत को और माशरे को नुकसान पहुँचता है तब तो उनको उनकी आज़ादी में रुकावट डालनी चाहिए, अगर उनकी आज़ादी से नुकसान नहीं पहुँचता तो फिर उनको आज़ाद होने में मदद देनी चाहिए। ये कि मुकासबा जरिए से उनसे कुछ रकम लेकर, क्योंकि गुलाम खलीफा भी होती थी तो उनको आज़ाद कर दिया जाए। वह आतु में माली लाही लड़ी आता को, और ये इस तरीके से कि उनके पास अगर पूरे पैसे नहीं हैं तो उनकी मदद करें, बैतुलमाल से उनकी मदद की जाए, लोग मदद करें कि भाई वो आज़ाद होना चाहते हैं तो उनको अगर कुछ रकम की जरूरत है तो रकम आप दीजिए, ये कार्य खैर है ताकि उनको आज़ादी हासिल हो जाए। कि वो माल के जो हकीकत में तुमको अल्लाह ने दिया है, ये बहुत नुकसे की बात कही गई। अब दूसरी जगह भी आया है कि तुम्हारे पास जो माल और दौलत है ये तुम्हारा तुम इसके मालिक नहीं हो, ये मालिक अल्लाह है, अल्लाह ने ये माल माल तुम्हें अल्लाह ने दिया है, तुम्हारे लिए अल्लाह ने पैदा किया ये माल, तो तुम मालिक नहीं हो, तुम्हें इस्तेमाल के लिए दिया गया है। जैसे आप किसी को आर्यतन कोई चीज दे, मकान दे दें कि भाई तुम मकान रहो, हमारा मकान खाली है तुम इसमें रहो, तो आप रहने के तो हकदार हैं लेकिन मकान में आप तसरुफ नहीं कर सकते और मकान आप किसी को बेच नहीं सकते, किसी को दे नहीं सकते, लेकिन आप मालिक नहीं। इसी तरह बल्कि बात ये चीज यहाँ तक जाती है कि बाद दावत में ये होता है कि दावत है अब उसमें शीरीनी है, सबके सामने शीरीनी लग रही गई, आपने शीरीनी खा ली और और मस्जिद खाली मुस्लिम खाली या किसी को हदिया कर दी, अब वो हर एक के लिए एक एक व्यक्ति रखी गई है, वो उसका मालिक है। दावत करने वाला जिसने जिसका जिसने दावत की है उसने जिस नियत से की है उस नियत के मुताबिक होगा। तो अल्लाह ताला का ये माल तुम्हारे पास है, ये हमारा है, असल में हमने तुमको इस्तेमाल के लिए दिया है और ये फिर लौट के हमारे पास आ जाएगा। और साथ साथ कि अल्लाह ताला जो है वारिस बनेगा दुनिया की सारी चीज़ों का, वारिस अल्लाह बनेगा, यानी आखिर में ये सारा माल अल्लाह के पास चला जाएगा। कोई शख्स अपने साथ कब्र में ले नहीं जाता, जो कुछ उसके जिंदगी भर में कमाया है हासिल किया है वो बस वो जब तक जिंदा है उस तक उसका है, वो फिर दूसरे का हो जाता है, तीसरे का हो जाता है, इसका ये तो मुंतकिल होता रहता है। तो अगर माता है कि उस माल में से जो अल्लाह ने तुमको दिया है या तुमको अल्लाह ने जो दौलत दी है उस दौलत से तुम गरीबों की मदद करो, तुम अगर कोई गुलाम आज़ाद होना चाहता है तो उसकी मदद कर दो, माल अल्लाह ने तुमको दिया है तो उसमें से उसको दे दो। बोला तुम रहो फतेह, और एक बात ये थी कि चूँकि ज़माने में गुलाम बांधी का बहुत रवाज था, बहुत गुलाम होते थे और बिकते थे, लोग खरीद लेते थे और जंगों में आते थे तो बाद गुलामों की अच्छी खासी तादाद हो जाती थी। और लेकर शुरू में जब फतूहत हुई इस्लामी फतूहत तो बहुत गुलाम बांधी आ गए थे, तो बाद लोग ये करने लगे कि बांधियाँ कई आ गई। जो बाल लोग जो गैर मोहताज थे, बालिया जो है गैर मुस्लिम हैं, उनके यहाँ फहाशी और ये बुरे काम वैसे बुरे नहीं हैं जैसे इस्लाम में बुरे हैं, तो उनसे बाल लोग कमाने लगे थे, उनसे उबरा फेल करवाते और उसका जो उजरत आती उस उजरत का फ़ायदा उठाते। तो उसकी तरफ वादे इशारा फरमाया कि ऐसा लोगों का ऐसा काम बिल्कुल नहीं होना चाहिए कि तुम अपने गुलाम अपने बांदियों से फहाशी का काम लो, यानी उनसे तुम गलत काम करवाओ और उससे आमदनी हासिल करो। इन अरंदा कहाँ चलना, अगर वो पाकिदा रहना चाहती हैं अपने मजहब के मुताबिक तो उनको पाकिदा रहने दो और उनको उनसे बुरा काम न लो। लेकिन तब अगर आरदल हयात दुनिया तुम ये ऐसा कर सकते हो इस वजह से कि दुनिया का फ़ायदा, दुनिया के जो माल है उसको तुम हासिल करना चाहते हो तो इस तरीके आमदनी का एक जरिया तुमने बना लिया। तो बाद मुनाफिकीन ऐसा काम करते थे, इसलिए ख़ास तौर पर इसकी वजाहत की गई। मुनाफिकीन वो थे कि जो जाहिर में अपने को मुसलमान कहते थे, मुसलमानों में शरीक थे और अंदर से वो गैर मुस्लिम थे, यानी अगर उन्होंने कि वो इस्लाम लाए थे लेकिन वो सच्चे दिल से इस्लाम नहीं लाए थे, नमाजों में आते थे, हर चीज़ में शरीक होते थे, जिहाद में भी चले जाते थे, लेकिन अंदर से उनकी तबीयत उसको कबूल नहीं करती थी, तो बुरे काम जो कर सकते तो करते थे। तो उनमें थे जो अपनी बालियों से ये काम भी लेते थे कि उनसे वो उनको इजाज़त थी कि वो ऐसी हरकत करें और जो आमदनी हो उसमें उनको हिस्सा उनका हो, लेके उनकी बांधी फरमाया कि वो दुनिया के फायदे के तलब में उनसे तुम ये काम लो, ये बहुत गलत काम है, ऐसा मत करो। और उमन यक्रम होना फिन अल्लाह बाद वफूर रहीम, अगर उनको मजबूर किया गया है वो चाहिए वो नहीं चाहती ऐसा करना, लेकिन जो आका है उनका मालिक वो ज़बरदस्ती उनसे ऐसा करा रहा है और उनको मजबूर हैं। गांधी गांधी का जिक्र है, आज़ाद का नहीं है। तो उस वक्त अल्लाह ताला उनको माफ़ कर देगा इसलिए कि उन्होंने मजबूर होकर किया है। इन्नल्लाह मिन ज़िक्रहीन गफूर रहीम, उनके मजबूर होने की सूरत में अल्लाह ताला उनको माफ़ कर देगा। वलक़द अंज़लना इलैकुम आयातिन मुबय्यिनात मुसल्लम लिल्लज़ीन ख़लौ मिन क़ब्लिकुम वमौइज़तन लिल्मुत्तक़ीन, अल्लाह ताला फरमाता है कि हमने खुली हुई निशानियाँ खुली हुई आयतें नाजिल कर दी हैं, यानी मामलात को बहुत वाज़ह तरीके से बयान कर दिया है, मसाइल को वाज़ह तरीके से बयान कर दिया है کہ معاشرے کو پاکیزہ رکھنے کا پورا اہتمام کرو, اس کے جو ذرائع ہیں ان ذرائع کو اختیار کرو, اور یہ کہ وہ برا کام اگر ہو گیا تو بہت اس کی سخت سزا ہے, اور اس کا تذکرہ بغیر تحقیق کے نہیں کرنا چاہیے تاکہ معاشرے میں برے تبصرے نہ ہو اور برا ماحول نہ ہو. فرمایا کہ ہم نے نازل کی ہیں تمہارے لیے یہ کھلی ہوئی نشانیاں آیتیں, اور مثال بھی دی ہے ان لوگوں کی جو پہلے گزر چکے ہیں, اور یہ چیز معاشرے للمتقین تقوی والوں کے لیے اس نصیحت کا باعث ہے, تقوی والے اس سے نصیحت حاصل کر سکتے ہیں. لیکن جس میں تقوی نہ ہو, یعنی اللہ کا ڈر نہ ہو, آخرت کا ڈر نہ ہو, تو اس کو تو کچھ بھی اس کے سامنے بیان کر دیجیے, اس کوئی فائدہ نہیں. تو جو تقوی والا ہے اس کے لیے اس میں نصیحت ہے, اور اس نصیحت سے اس کو فائدہ اٹھانا چاہیے, اچھا ماحول ہو, اور برے کام کے ہونے کے جو امکانات ہیں ان امکانات کو ہی روکنا چاہیے تاکہ برا کام ہو. وآخر دعوانا الحمدللہ رب العالمین.